यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा हालै जारी 5 अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत। प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले उठाएका विषयमा जानकारी दिन सभामुख देवराज घिमिरेको रूलिङ। अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू। अनुशासित र यथार्थपरक बजेट ल्याउने उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको अठोट। नसर्ने रोगको पहिचान र उपचारका लागि देशैभर चलाइएको अभियान प्रभावकारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र युक्रेनका राष्ट्रपति वोलोदोमिर जेलेन्स्की शान्तिवार्ताका लागि तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले हालै जारी भएका विभिन्न 5 अध्यादेश स्वीकृत गरेको छ। बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश स्वीकृत गरेको हो। यस्तै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधि सभाको बैठकले स्वीकृत गरेको हो। सरकारले विभिन्न 6 अध्यादेश ल्याएको भए पनि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 भने आजको प्रतिनिधि सभामा पेश भएन। स्वीकृत भएका अध्यादेशमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यादेश समेत सदनबाट नै स्वीकृत हुनुपर्ने संवैधानिक व्यवस्था रहेको हुनाले अध्यादेश ल्याउँदैमा सरकारले सदन छलेको वा सदनको अवमूल्यन गर्यो भन्नु तर्कसंगत नहुने बताउनुभयो। मुलुकलाई तोकिएको समय सीमाभित्र ग्रे लिस्टबाट निकाल्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले मुलुक के कारणले ग्रे लिस्टमा परेको हो भन्ने बारे संसदमा श्वेत पत्र सहित उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अहिले वास्तवमा हामी एउटा चाहिँ सघन निगरानीमा छौँ, जसलाई हामी बोलीचालीको भाषामा ग्रे लिस्ट भन्ने गर्छौँ, र सरकारको कमिटमेन्ट छ, हामीले निर्धारित समयमा निर्धारित कामहरू सम्पूर्ण गरेर ग्रे लिस्टबाट निकाल्छौँ। यद्यपि ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन, अरू कसैले, जसका बारेमा मैले अघि भनेको छु, सदन समक्ष व्हाइट पेपर लिएर म उपस्थित हुनेछु, देशवासीलाई पनि म अवगत गराउनेछु। हो, यो ग्रे लिस्टबाट मुलुकलाई कमब्याक गर्नका निम्ति सरकारले अत्यन्तै सिरियस र सिन्सियर पहलकदमी लिनेछ र त्यसको नतिजा पनि तदनुकूल आउनेछ।
यस्तै प्रतिनिधि सभाको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन प्रवर्धन सबै राजनीतिक दलहरूको साझा मुद्दा भएकोले सहमतिका साथ अगाडि बढ़नुपर्ने बताउनुभयो। संचार मन्त्री गुरूङले सुशासन कायम गर्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउन तत्काल आवश्यक गर्नुपर्ने कानूनी सुधारका लागि सरकारले अध्यादेश ल्याएको बताउनुभयो।
कारणवश गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष वा नगरपालिकाको प्रमुख र उपप्रमुखको पद कुनै कारणले निलम्बन भएमा रिक्त भएमा हाम्रो कानूनमा त्यस्तो खालको एउटा प्रावधानै रहेनछ अहिलेसम्मको विद्यमान कानूनमा। त्यस्तो बेलामा कार्य नगर कार्यपालिकाको सदस्यहरूले आफू मध्येबाट एकजना चाहिँ तोक्ने, जो छनौट गर्छ त्यही मान्छे कार्यवाहक चाहिँ अध्यक्ष हुने, अर्को व्यक्ति कार्यवाहक उपाध्यक्ष हुने, अर्को चाहिँ पुनः व्यवस्था नभइन्जेलसम्म या इलेक्सन भएर अर्को नयाँ अध्यक्ष उपाध्यक्ष वा प्रमुख प्रमुख नइन्जेलसम्मको लागि त्यो चाहिँ कुर्सी खाली राख्नु भएर त्यो पद खाली भएर 2-3 वर्षसम्म सेवा पार्यो भने त्यो कुशासनतिर गयौं भनेको हामीले, त्यसबाट चाहिँ हामी अगाडि बढ्नको लागि हामीले यो प्रावधान ल्याएको हो।
संचार मन्त्री गुरूङले पालिकाका प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको वा निलम्बनमा परेको अवस्थामा कार्यवाहक अध्यक्ष र उपाध्यक्ष तोक्ने व्यवस्था विद्यमान कानूनमा नभएकोले यसको व्यवस्थाका लागि अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी पीड़ितका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा अध्यादेशमा विरोधको सूचना दिई छलफलमा भाग लिने सांसदहरूले संसदमा विचाराधीन रहेको विधेयक फिर्ता नलिई अध्यादेशबाट सोही कानून ल्याउनु संसदीय मान्यताको विपरीत भएको, सीमित समूहलाई लाभ पुर्याउने गरी अध्यादेश ल्याइएको र एकैपटक धेरै कानूनहरू संशोधन गर्दा गलत नजिर स्थापित भएको धारणा राख्नुभयो। अध्यादेशको विपक्षमा रहेका प्रतिपक्षी दलका सांसदहरूले अध्यादेशले उपभोक्ता हक हित संकुचित गर्ने तथा सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने स्पष्ट व्यवस्था नरहेको पनि दावी गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि फागुन 22 गते बिहिबार दिनको 1 बजे बस्नेछ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रूलिङ गर्नुभएको छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराउनु भएको हो। साथै उठेका विषयलाई सभामा जानकारी गराउन पनि सभामुख घिमिरेले सरकारलाई निर्देश गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरण लगायत विषयमा सभामुख मार्फत रूलिङको माग गर्नु भएको थियो। रूलिङ नगरे संसदको बैठक चल्न नसक्ने भनी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराउनुभयो। यसै गरी बैठकमा सांसदहरू ठाकुर प्रसाद गैरे, रेखा शर्मा, मनिष झा, ज्ञानेन्द्र शाही, प्रभु शाह, ध्रुव बहादुर प्रधान लगायतले गुठीका पदाधिकारीसँग छलफल गरी गुठी ऐन तत्काल ल्याउन रौतहटमा रहेको राइस मिल बेच्ने विषयलाई लिएर गौरमा भइरहेको आन्दोलन रोक्न र ऐन अनुसार 3 वर्ष अघि अवकाश लिएका उदयपुर सिमेन्टका 103 जना कर्मचारीलाई तत्काल उपदान रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग क्षेत्र र समुदायको समान अवसर र प्रतिस्पर्धा सहित समृद्ध राष्ट्र निर्माणमा सरकार क्रियाशील रहेको बताउनु भएको छ। मानवाधिकार रक्षकहरूको 5औं राष्ट्रिय सम्मेलन तथा मानवाधिकार एलायन्सको 6ठौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भयरहित समाज निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकमा निरपेक्ष गरीबीभित्र रहेका बालबालिकाहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो।
कमसेकम 25% बालबालिका निरपेक्ष गरिबीको रेखा मुनि छन् अथवा भोकले तडपिएका छन् अथवा राम्रो नाना अरूले लाएको हेर्छन्, अरू स्कुल गएको हेर्छन्, आफू स्कुल जान गाह्रो छ, स्कुल जान पर्यो भने पनि जाने नाम मात्रै हुन्छ। हो, त्यहाँ मानव अधिकारको हनन भइराखेको छ। त्यस कारण अहिले सरकारको ध्यान त्यतापट्टि गएको छ कि निरपेक्ष गरिबीको रेखा मुनि रहेर भोकले तडपिएर रुनु परेका बालकहरूका अनुहारमा ओठमा मुस्कान ल्याउनु पर्दछ, सुन्दर भविष्यतर्फको उनीहरूको आशावादी र त्यो प्रकट गर्न पाउनु पर्छ। त्यसकारण हामी के का लागि काम गर्छौँ? फ्युचरका लागि, भविष्यका लागि, भविष्यको सन्ततिका लागि।
प्रधानमन्त्री ओलीले मुलुकमा गणतन्त्रपछि व्यवस्था मात्र नभई अवस्थामा समेत परिवर्तन आएको र राज्यका विभिन्न तहमा महिलाको उल्लेख्य सहभागिताले आर्थिक तथा सामाजिक रूपान्तरण ल्याएको बताउनुभयो। कार्यक्रममा अग्रज पत्रकार तथा लेखक भैरव रिसाललाई 1,00,000 रूपियाँ राशिको यस वर्षको केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार प्रदान गरिएको थियो। सरकारले नसर्ने रोगहरूको पहिचान र समयमै उपचारका लागि देशैभर चलाइरहेको अभियान प्रभावकारी देखिएको छ। स्थानीय तहमा संचालित आधारभूत स्वास्थ्य सेवा केन्द्र वा स्वास्थ्य चौकी र आधारभूत अस्पतालहरूमा फागुन 1 गतेदेखि सञ्चालन गरिएको अभियान फागुन महिनाभरि रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
समयमै नसर्ने रोगको जाँच गराउँ, दीर्घजीवन बाँचौं भन्ने नाराका साथ सरकारले 753 स्थानीय तहमा एकैसाथ नसर्ने रोगहरूको पहिचानका लागि अभियान चलाइरहेको छ। फागुन 1 गतेदेखि शुरू भएको अभियान अन्तर्गत मधुमेह, रगतमा चिनीको मात्रा परीक्षण, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको उपचार, उमेर अनुसार उचाइ र तौलको मापन लगायत विभिन्न 4 प्रकारका रोगहरूको निशुल्क परीक्षण भइरहेको छ। यसका साथै क्यान्सरको पनि परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारण नसर्ने रोगको बढ़दो जोखिमलाई ध्यानमा राखेर फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
मुटु तथा मुटुजन्य रोगहरू भए नभएको, रक्तचापको मापन गर्ने, रगतमा चाहिँ चिनीको मात्रा कति छ भनेर सुगरको पहिचान गर्ने, पिसाबमा प्रोटिनको मात्रा कति छ भनेर मृगौला रोग भए नभएको पहिचान गर्ने, र शरीरमा चाहिँ उमेर अनुसारको तौल र उचाइ कति छ भनेर बीएमआई इन्डेक्स नापेर नसर्ने रोगको जोखिम चाहिँ कति छ भनेर पहिचान गर्ने, साथसाथै क्यान्सरको पनि परीक्षण गर्ने।
नसर्ने रोग समयमै पहिचान गर्न सकियो भने 90-95% रोकथाम गर्न सकिने भएकाले कुनै लक्षण नदेखिए पनि समय समयमा स्वास्थ्य जाँच गराउनु पर्ने चिकित्सकहरूको सुझाव छ। हाल नेपालमा 71% मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क रहेको छ। अभियान सञ्चालन गरेपछि विगतको तुलनामा स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गराउनेहरूको संख्यामा 3 गुणाले वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पुनः मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकी।
नेपालमा अहिले भइरहेको मृत्युमा लगभग 71% चाहिँ नसर्ने रोगको मृत्यु हो। त्यसमा पनि 60-65% जति चाहिँ यही 4 रोगले चाहिँ बनाइरहेको हुनाले त्यसैलाई नै हामीले बढी फोकस गरेका छौँ। भोलि चाहिँ रोग लागेर जटिलता र मृत्यु नहोस् भनेर रोकथाम गर्न र परामर्श गर्नको लागि पनि यो फागुन महिनाभरि चलेको अभियान चाहिँ सहायक सिद्ध भएको छ।
अन्य समयमा पनि यी रोगहरूको परीक्षण गरिने भए पनि सबै नेपाली नागरिकलाई एकपटक स्वास्थ्य संस्थामा गई आफूलाई रोग लागेको छ कि छैन भन्ने पत्ता लगाउन र लागेको भए उपचारको दायरामा ल्याउनको लागि फागुन महिनालाई नसर्ने रोगको परीक्षण गर्ने महिनाको रूपमा लिइएको मन्त्रालयले जनाएको छ। नसर्ने रोगहरूको समयमै पहिचान गरेर रोकथाम गर्न सकियो भने स्वास्थ्य समस्याका कारण हुन सक्ने ठूलो जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरूहरूले विश्व शान्ति कायम राख्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नु भएको छ। विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा यही फागुन 20 गतेदेखि 25 गतेसम्म शुरू गरिएको आध्यात्मिक कार्यक्रममा आजदेखि 4 अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको छ। अखिल नेपाल भिक्षु महासंघको आयोजनामा जारी 4 त्रिपिटक वाचन समारोहमा नेपाल, भारत, श्रीलंका, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापान लगायत 16 देशका लामा, बौद्ध भिक्षु भिक्षुणी गरी करिब 2000 सहभागिता रहेको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंह, लुम्बिनी विकास कोषका अध्यक्ष लार्क्या लामा र महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्तवीरले दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नु भएको हो। बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सुत्त पिटक र अविदम्ब पिटकको वाचन गरिएको छ। प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतले काठमाडौँ महानगरपालिका 29 मैतीदेवी चोक स्थित श्री गोदा वेणुगोपालको नवनिर्मित मन्दिरको उद्घाटन गर्नुभएको छ। प्रधान न्यायाधीश राउतले आज विशेष धार्मिक अनुष्ठानबीच मन्दिरको उद्घाटन गर्दै धर्मले नैतिक आचरणलाई उच्च बनाउँदै सत्मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। मन्दिरमा यही फागुन 26 गतेसम्म आयोजना हुने कार्यक्रम अन्तर्गत गोदा वेणुगोपाल भगवानको प्राण प्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम रहेको मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिनुभयो। नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याहरूको समन्वयात्मक समाधान गर्ने विषयमा परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयको अग्रसरतामा मन्त्री डाक्टर आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी र ती मन्त्रालयका सचिवहरू सम्मिलित आज बसेको बैठकमा वैदेशिक रोजगारीमा रहेका तथा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको हो। बैठकमा मन्त्री डाक्टर राणाले रोजगारी, अध्ययन तथा अन्य काम व्यवसायका सिलसिलामा नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्ने बारे परराष्ट्रलाई थाहा नहुने तर उनीहरूको उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताउनुभयो। मन्त्री डाक्टर राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका अव्यवहारिक नीति तथा कानूनहरू हटाएर सहज बनाउनु पर्ने र भिजिट भिजामा नेपाल जान दिने प्रक्रियालाई व्यवहारिक रूपमा अनुगमन गर्न, श्रम स्वीकृति सम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न सुझाव दिनुभयो। बैठकमा गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन 2064 अब समय सापेक्ष बनाई संशोधन गर्नुपर्ने सुझाव दिनुभयो। श्रम तथा रोजगार मन्त्री भण्डारीले घरेलु कामदारको श्रम स्वीकृति सम्बन्धी नवीकरण गरेर व्यवहारिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली जनताले सामन्तवाद र राजतन्त्र ब्यालेटबाट पराजित गरेकाले माओवादीको जनयुद्ध गलत भएको आरोप लगाउनु भएको छ। एदु स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको 26 एदु स्मृति दिवसको कार्यक्रममा संचार मन्त्री गुरूङले माओवादीले भन्दै आएको जनयुद्ध नभई हिंसात्मक कार्य रहेको उल्लेख गर्नुभयो। मन्त्री गुरूङले पछिल्लो समय हिंसाको अर्को आवरणको रूपमा सामाजिक सञ्जालको गलत प्रयोग भई समाजमा विकृति र विसंगति सृजना गर्ने आधार बढ़न थालेको बताउनुभयो। मन्त्री गुरूङका अनुसार सामाजिक सञ्जाललाई दुरूपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक ल्याउन चाहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब व्यक्तिले गोजीबाट रकम निकालेर उपचार गराउने समय समाप्त हुने बताउनु भएको छ। रूपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बीमा कोषलाई सुरक्षित र बलियो बनाई बीमा कार्डबाट उपचार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राखी सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापाको सुखानी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने पाँचजना शहीदहरूको फोटो अंकित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउनु भएको छ। टिकटमा टाँचा लगाउँदै सभामुख घिमिरेले नेपालीहरूको स्वतन्त्रता, मुक्ति र उत्थानका लागि अग्रपन्थीमा रहेर आन्दोलन गर्ने शहीदहरूको सम्मानमा सरकारले हुलाक टिकट प्रचलनमा ल्याएर सकारात्मक शुरूआत गरेको बताउनुभयो। आधिकारिक कागजात नभएर नियन्त्रणमा ली अमेरिकाले आज नेपाल फर्काइदिएका 8 नेपाली नागरिकलाई थप सोधपूछका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। अमेरिकाको चार्टर विमानबाट काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरूलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपूछका लागि प्रहरीको जिम्मा लगाइएको विमानस्थल स्थित अध्यागमन कार्यालयले जनाएको छ। धनकुटाका माझी समुदायले नदीमा कुनै दुर्घटना नहोस् भनेर हरेक वर्ष लदी पूजा गर्ने गर्दछन्। माझी समुदायको परम्परा जोगाउनका लागि युवाहरूको सक्रियतामा यस वर्ष पनि पूजा गरिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
सीमान्तकृत माझी समुदाय परापूर्व कालदेखि नै नदी तथा खोलाको किनारमा बसी माछा मार्ने, डुङ्गा चलाउने गर्दै आएका छन्। उनीहरू सधैँ खोला तथा नदीको नजिक हुने र त्यसैमा आश्रित हुने भएकाले लदी पूजा गर्ने परम्परा रहिआएको बताइन्छ। लदी भनेको माझी भाषामा नदी अर्थात कोशी हो। लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेसा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ।
वारिपारी गर्दा पनि दुर्घटना हुँदैन। जन्मिँदै पानीबाटै यता त्यता खेल खेल्ने कुद्ने।
लदी पूजा माझी समुदायले हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार गर्दै आएका छन्। तर पछिल्लो समय सड़क निर्माण सँगै नदीमा पुल बन्न थालेपछि डुङ्गा चलाउने र माछा मार्ने पेसा संकटमा परेसँगै लदी पूजा लोप हुन थालेको छ। अझ देशमा भएको द्वन्दको कारण 2057 सालदेखि यो पूजा बन्द भएको थियो। तर पछिल्लो समय पुनः संस्कृति संरक्षणका लागि भन्दै युवाहरूको अग्रसरतामा यो पूजा सुरु भएको हो।
थोरै थोरै भए पहल भइरहेको छ र स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले पनि सामान्य बजेट विनियोजन गरेर लोपन्मुख जातिको लागि धर्म संस्कार संस्कृति जगेर्ना गर्नको निमित्त समुदाय लक्षित कार्यक्रम ल्याएर सहयोग गर्नुपर्छ।
माझी समुदायको डुङ्गा चलाउने र माछा मार्ने पेसा लोप भएसँगै लदी पूजा पनि लोप भएकाले राष्ट्रिय पर्वका रूपमा मनाएर संरक्षणको पहल हुनुपर्ने आवाज पनि उठ्न थालेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त अधिवेशनलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा उहाँले आफ्ना महत्वपूर्ण नीतिहरूमाथि प्रकाश पार्दै आफूले राष्ट्रपतिको कार्यभार सम्हालेको छ हप्तामै ठूला ठूला काम भए पनि यो शुरूआत मात्र रहेको बताउनुभयो। राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्डलाई कुनै पनि उपाय अपनाई अमेरिकामा गाभ्ने दृढ़ता व्यक्त गर्दै अमेरिकी नागरिकलाई कर छूट दिने बताउनुभयो। उहाँले गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिकामा नामाकरण गर्दै कैयौंको अवैध बैंक खाताहरू रोक्का गर्ने जस्ता साहसी निर्णय गरेको बताउनुभयो। आफ्ना सहयोगी एलन मस्कले सरकारी खर्च कटौतीमा गरेका निर्णयहरू र विश्वभरि अमेरिकी सहयोग रोक्का गरेको विषयलाई उहाँले ठूलो उपलब्धिको रूपमा व्याख्या गर्नुभयो। राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताका लागि तयार रहेको बताउँदै आफूलाई पत्र पठाएको पनि बताउनुभयो। राष्ट्रपति ट्रम्पले सम्बोधन गरिरहँदा हो हल्ला गरेर अवरोध खड़ा गरेकोमा विपक्षी डेमोक्रेट सांसद एआई ग्रीनलाई बाहिर निकालिएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2082-83 को बजेट निर्माणका लागि विभिन्न मन्त्रालयहरूसँग छलफल शुरू गरेको छ। यसै क्रममा बुधबार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मार्फतका विभाग तथा निकायहरूसँग छलफल गरेको छ। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष 2082-83 अनुशासित र यथार्थपरक बजेट ल्याउने र बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने भएपछि कार्यान्वयनमा समस्या नहुने बताउनुभयो। अर्थमन्त्री पौडेलले आगामी बजेटमा कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनाहरूलाई स्थगन गर्दै कार्यान्वयन योग्य योजनाहरू मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गर्नुभयो। पूर्व तयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजनाहरू मात्र बजेटको सिलिङलाई ध्यानमा राखेर प्रस्ताव गर्न अर्थमन्त्री पौडेलले सुझाव दिनुभयो। सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव स्थानीय उत्पादनहरूको बजारीकरण गर्दै सम्पन्न भएको छ। कृषि उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार भन्ने उद्घोषका साथ 10 दिनसम्म सञ्चालित महोत्सव स्थानीय उत्पादनको बजारीकरण, लघु उद्योग प्रवर्धन तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने लक्ष्य पूरा गर्न सफल भएको कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताउनुभयो। हिमाली जिल्ला मुस्ताङमा स्याउ लगायतका रैथाने बालीको उत्पादन आगामी वर्ष बढ़ने प्रक्षेपण गरिएको छ। स्याउ लगायतका रैथाने बालीको समुचित बगैंचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकोले स्याउ लगायत रैथाने बालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो। 2 वर्षसम्म हिउँ नपरेको कारण चिन्तित भएका कृषकहरू केही दिन अघिको वर्षा र हिमपातले खुशी भएका छन्। आंशिक वर्षा र हिमपातले रैथाने बाली, उवा, फापर, जौ, आलु लगायतका बालीमा चिस्यान पुगेकोले कृषक हर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। जिल्लामा गत वर्ष 7,330 मेट्रिक टन स्याउ उत्पादन हुँदा 83 करोड़ रुपियाँ भित्रिएको थियो। मुस्ताङ जिल्लाका 5 स्थानीय तहमा गरी 1400 हेक्टरमा स्याउ खेती गरिएकोमा 585 हेक्टरमा स्याउ उत्पादन हुने गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फ्रेन्च क्लबले एनफायु सोह्र युथ लीगमा बुधबार मसिन्द्र फुटबल क्लब विरूद्ध 2-0 गोलको सहजित दर्ता गरेको छ। जीतसँगै 18 खेलमा 36 अङ्क जोडेको फ्रेन्च तेस्रो स्थानमा खुलिएको छ। पराजित मसिन्द्र समान खेलबाट 26 अङ्कका साथ छैठौं स्थानमा छ। सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा फ्रेन्चलाई जित दिलाउन अरूण अधिकारी र सञ्जीव गुरुले गोल गरे। मनिष नेपालीले दोहोरो पहिलो कार्ड बेहोर्दै मैदान छाडेपछि मसिन्द्र 10 खेलाडीमा समेटिएको थियो। अर्को खेलमा हिमालयन शेर्पा क्लबले एएफसी कुमलटार विरूद्ध 3-1 गोलको सहजित दर्ता गरेको छ। जितसँगै 20 खेलमा 17 अङ्क जोडेको हिमालयन शेर्पा 9 स्थानमा छ। पराजित कुमलटार 19 खेलबाट 9 अङ्कका साथ 10 स्थानमा छ। सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा हिमालयन शेर्पालाई जित दिलाउन प्रवेश आमुहाङ, नेहाङ काम्बा लिम्बु र सुजन साङताङले गोल गरे। कुमलटारका लागि दिनेश साईले गोल गरे। युगाण्डामा हुने वुमेन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले बुधबार टोलीको विदाई गर्यो। केन्द्रीय कार्यालय मुलपानीमा आयोजित विदाई कार्यक्रममा क्यानका सचिव पारस खण्डका प्रवक्ता छुबी लामा लगायतको उपस्थिति थियो। मार्च 8 देखि 16 गतिसम्म हुने T20 प्रतियोगितामा नेपाल सहित युगाण्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ। एक अर्कासँग 2 पटक प्रतिस्पर्धा गरेपछि शीर्ष 2 टोलीले फाइनलमा स्थान बनाउनेछन्। नेपालले मार्च 8 नामिबियासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। यसै गरी नेपालले मार्च 9 युगाण्डा, मार्च 10 हङकङको सामना गर्नेछ। त्यस्तै नेपालले मार्च 12 नामिबिया, 13 युगण्डा र 14 हङकङसँग फेरि खेल्नेछ। प्रतियोगिताका लागि इन्दु वर्माको कप्तानीमा 14 सदस्यीय टोली घोषणा भइसकेको छ। साना प्रेम र रिया शर्माले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन्। इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। बुधबार इलामको ठूलो टुडी खेलमा सम्पन्न पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामलाई 2-0 गोलले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी फाइनलको यात्रा तय गरेको हो। आर्मीको जितमा विमला चौधरीले 2 गोल गरिन्। नेपाल र भारतका गरी 8 टीम सहभागिता रहेको प्रतियोगिता फागुन 24 गतेसम्म सञ्चालन हुने हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। हाल कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आगामी 24 घण्टामा बिहानी पख तराईका थोरै स्थानहरूमा हल्का हुसु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा हालै जारी 5 अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत। प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले उठाएका विषयमा जानकारी दिन सभामुख देवराज घिमिरेको रूलिङ। अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू। अनुशासित र यथार्थपरक बजेट ल्याउने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको अठोट। नसर्ने रोगको पहिचान र उपचारका लागि देशैभर चलाइएको अभियान प्रभावकारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की शान्तिवार्ताका लागि तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।